नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटिसिटिया वेलकम चिया हर्बल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
विभिन्न नदीमा बाढ़ी आउने खतरा भएकाले सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाको आग्रह। मुगली नारायण घाट सड़कमा खसेको पहिरो अझै हटाउन सकिएन।
डाक्टर केसीका मागबारे आज पनि सरकार र डाक्टर केसीका प्रतिनिधि बीच वार्ता भएन। मेडिकल शिक्षामा भइरहेको निजीकरणमा सरकार चुप लागेर बस्न नहुने विज्ञको भनाई।
राज्य त मुखदर्शक भएर बस्दाखेरि के भयो भने त्यसले विकृति सिर्जना गर्यो।
भएको 19 महिना बित्दा पनि रानी पोखरी पुनर्निर्माणको काम अलपत्रै। यसपालिको तिहार र छठमा पनि काम नसकिने।
यो छठमै यो तिहारमै चाहिँ यस्तो सबै कामहरू सम्पन्न हुन सक्ने अवस्थाहरू चाहिँ अलि देखिँदैन।
भ्रूणको डीएनएमा सामान्य परिवर्तन गरेर वंशानुगत रोगबाट जोगिन सकिने वैज्ञानिकको भनाई। वंशानुगत कारणले हुने 10,000 भन्दा बढी समस्या समाधान हुने दावी।
र श्रीलंकासँगको दोस्रो टेस्ट क्रिकेटमा भारतको गतिलो शुरूआत।
स्नातक तहको इन्जिनियरिङ, कृषि, भेटेरिनरी तथा स्वास्थ्य विषयको अध्ययन एनपीआई भरतपुर चितवनमा।
दुई दशक अघिदेखि प्राविधिक शिक्षा सञ्चालन गर्दै आइरहेको यस एनपीआई भरतपुर चितवनमा स्नातक तह इन्जिनियरिङ तर्फ बीएस सिभिल र इलेक्ट्रिकल, कृषि तथा भेटेरिनरी तर्फ बीएससी एजी र बीबीएससी एन्ड एएच,
स्वास्थ्य तर्फ पीबीएन र बीएससी नर्सिङ विषयमा परीक्षा आवेदन फारम खुलेको हुँदा इच्छुक योग्य विद्यार्थीहरूबाट कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
फारम भर्ने अन्तिम मिति इन्जिनियरिङ, कृषि र भेटेरिनरी संकायतर्फ आउँदो भदौ 2 गतेसम्म, स्वास्थ्य संकायतर्फ आउँदो भदौ 9 गतेसम्म।
थप जानकारीका लागि
नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवन, फोन 056-572-417, 524-161, 533-133,
मोबाइल 9850-64-960, 9850-52-783 र 9850-64-602।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौं पूरा खबर। पानी धेरै परेकाले झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा र पर्सा लगायतका जिल्लामा र आसपासका जिल्लामा नदी तथा खोला नालामा भोलि बिहानसम्म बाढ़ीको जोखिम भएकाले सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान शाखाले आग्रह गरेको छ। हिजोदेखि देशका विभिन्न ठाउँमा वर्षा भइरहेकाले नदीको सतह बढ़न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको हो। यसैबीच वर्षाका कारण चितवनको माडी उपिलाधार क्षेत्रका रिउ लगायतका खोलामा बाढ़ी आएको छ। ठूलो वर्षापछि रिउ खोलामा आएको बाढ़ीले चेतावनी तह पार गरेको छ। 3.4 मिटर सतर्कता तह रहेको खोलामा पानीको बहाव 3 मिटरसम्म पुगेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान शाखाले जनाएको छ। बाढ़ीले बगाएर कपिलवस्तुको विजयनगर गाउँपालिकामा 3 जनाको ज्यान गएको छ। कपिलवस्तुको विजयनगर गाउँपालिकाको विषहवा खोलाले बगाउँदा बाणगंगा नगरपालिकाका सागर चौधरी, विजयनगर गाउँपालिका 1 नौडी हवाका पुस्ते सुनार र रोल्पाका मित्रे सुनारको ज्यान गएको हो। गए राती खोलाले बगाएका उनीहरूको शव आज भेटिएको प्रहरीले जनाएको छ। यस्तै भक्तपुरको सूर्य विनायक नगरपालिकाको खहरे खोलाले बगाएर 1 महिलाको ज्यान गएको छ। वर्षापछि भेल आएको बेला खोला तर्ने क्रममा बगेर सूर्य विनायक 4 की सत्यवती खड्काको ज्यान गएको प्रहरीले जनाएको छ। यस्तै खजुरा खोलामा दाउरा झिक्न गएका नवलपरासी प्रतापपुर गाउँपालिका वडा नम्बर 2 का भूखल मुसलमान बकुला हराइरहेका छन्। वर्षाको पानी निकास हुन नसक्दा नवलपरासीकै बर्दघाट, सुनौल, परासी क्षेत्र जलमग्न भएका छन्।
नारायणगढ़ मुगलिन सड़कमा हिजोदेखि रोकिएर अलपत्र परेका गाड़ीलाई एकतर्फी बाटो खोलेर मुगलिनतर्फ पठाइएको छ। सड़क खण्डको 15 भन्दा बढ़ी ठाउँमा पहिरो खसेपछि गाड़ी तथा यात्रु अलपत्र परेका थिए। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार पूरै पहिरो हटाएर सड़क सञ्चालन गर्न भने अझै समय लाग्नेछ। हिजो साँझ 7:30 बजे कालीखोला नजिकै 3 किलो भन्ने ठाउँमा पहिरो खसेपछि सड़क अवरूद्ध बनेको हो। पहिरोले एउटा बस, स्कर्पियो तथा 2 ट्रक पुरिएका छन्। लोडर र एस्कावेटरले पहिरो हटाइरहे पनि पानी नरोकिएकाले समस्या भएको छ।
सड़क सञ्जालले नजोडिएको कर्णालीको डोल्पामा एक महिनादेखि हवाई उडान नहुँदा दैनिक उपभोग्य सामानको अभाव हुन थालेको छ। जुफाल विमानस्थल कालोपत्रेको काम भइरहेकाले उडान नहुँदा दैनिक उपभोग्य सामानको भाव आकाशिएको स्थानीय बासिन्दाले बताएका छन्। यस्तै बिरामीले पनि समयमै उपचार नपाउने अवस्था आएको नेपाली कांग्रेस डोल्पाका जिल्ला सभापति अंगद बुढाले बताउनुभयो। विमानस्थल सञ्चालन नहुँदासम्म दैनिक उपभोग्य सामान तथा बिरामी ओसार पसारका लागि हेलिकप्टरको व्यवस्था गर्न स्थानीय प्रतिनिधिले सरकारको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डाक्टर स्वर्णिम वाग्ले नियुक्त हुनुभएको छ। बिहान बसेको मन्त्री परिषद बैठकले वाग्लेलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो। उहाँ यसअघि आयोगका सदस्य हुनुहुन्थ्यो। मन्त्री परिषद बैठकले 11 जना प्रहरी नायब महानिरीक्षक डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढ़ुवा गर्न प्रहरी प्रधान कार्यालयले गरेको सिफारिशलाई अनुमोदन पनि गरेको छ। जस अनुसार बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरी राज घिमिरे, माधव जोशी, विजयलाल कायस्थ, कमल सिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजय कुमार भट्ट प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी बन्नुभएको छ। डीआईजी नवराज सिलवालको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै प्रहरी प्रधान कार्यालयले सिलवाल बाहेक 11 जना डीआईजीको नाम बढ़ुवाको लागि सिफारिश गरेको थियो।
यस्तैबीच राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डाक्टर स्वर्णिम वाग्लेले संघीयता अनुकूल आयोगको पुनर्संरचना र आर्थिक सुधार आफ्नो प्राथमिकता हुने बताउनु भएको छ। वाग्लेले आयोगलाई आवधिक योजना घाँसघुस गर्ने निकायको रूपमा मात्र नभई यसको पुनर्संरचनाको बहसलाई तार्किक निष्कर्षमा पुर्याउनु आफ्नो प्राथमिकता रहेको बताउनुभयो। संघीय संसद र प्रदेशसभाको चुनावपछि आयोगको स्वरूप पनि परिवर्तन गर्नुपर्नेछ।
नेपाली कांग्रेसले आज जनकपुरमा प्रदेश नम्बर 2 का अगुवा कार्यकर्ताको भेला गरेको छ। असोज 2 गते हुने स्थानीय चुनावको तयारीका लागि जनकपुरमा अगुवा कार्यकर्ता भेला आयोजना गरिएको कांग्रेसले जनाएको छ। यसैबीच भेलालाई सम्बोधन गर्दै सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश नम्बर 2 को स्थानीय निकायको चुनाव अघि नै संविधान संशोधन गराउने दावी गर्नुभएको छ। देउवाले 2/3 बहुमतले भए पनि संविधान संशोधन गराउने दावी गर्नुभएको हो। वडा कमिटीदेखि सबै तह का सभापति उपस्थित भेलालाई वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता विमलेन्द्र निधि लगायतले सम्बोधन गर्नुभएको छ। यसअघि 2 चरणका चुनावमा सोचे जस्तो परिणाम ल्याउन नसकेको कांग्रेसले प्रदेश नम्बर 2 को चुनावमा पहिलो पार्टी बन्ने भन्दै चुनावी अभियानलाई तीव्रता दिएको हो।
नेकपा माओवादी केन्द्रले प्रमुख सचेतकको जिम्मेवारी नेत्री रेखा शर्मालाई दिएको छ। आज बसेको संसदीय बोर्डको बैठकले शर्मालाई प्रमुख सचेतकको जिम्मेवारी दिएको हो। प्रमुख सचेतक टेकबहादुर बस्नेत सामान्य प्रशासन मन्त्री भएपछि शर्मालाई जिम्मेवारी दिइएको हो। उहाँले यसअघि पनि सचेतकको रूपमा काम गरिसक्नु भएको छ। बोर्डको बैठकले संघीयता कार्यान्वयन सम्बन्धी संसदमा रहेका विधेयकलाई परिमार्जन गर्दै पारित गराउन पहल गर्ने निर्णय पनि गरेको छ।
प्रहरी नायब उपरीक्षक डीएसपी संजीव शर्मा दासको निलम्बन फुकुवा भएको छ। निलम्बन फुकुवासँगै उहाँलाई एसपी बढ़ुवाको लागि बाटो खुलेको छ। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै निलम्बन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको सर्वोच्चका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिनुभयो। 5 वर्ष अघि रामेछापकी 14 वर्षीय किशोरी सुन्तली तामाङको बलात्कार गरी हत्या गरेका अभियुक्त श्याम राउतलाई भगाएको आरोप लागेपछि डीएसपी संजीव शर्मा दासलाई निलम्बन गरिएको थियो।
डीआईजी नवराज सिलवालले दायर गरेको मुद्दाको सुनवाई हेर्दा हेर्दैमा राखिएको छ। आफूभन्दा कनिष्ठलाई आईजीपी बनाएको भन्दै सिलवालले दायर गर्नुभएको मुद्दा हेर्दा हेर्दैमा राखिएको र साउन 26 गते सुनवाई हुने सर्वोच्चका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिनुभयो। प्रधान न्यायाधीश गोपाल पराजुली नेतृत्वसहितको 5 सदस्यीय पूर्ण इजलासमा डीआईजी सिलवालको मुद्दाको सुनवाई भइरहेको छ।
भरतपुर महानगरपालिकाका मेयर पदका उम्मेद्वार रेणु दाहाललाई गाली गरेको आरोपमा पक्राउ परेका नीरव गेमाली धरोटीमा रिहा भएका छन्। भरतपुर महानगरपालिकाका मेयर पदका उम्मेद्वार देवी गेवालीका छोरा नीरव आज 25,000 रूपियाँ धरोटीमा छुटेको महानगरीय प्रहरी परिसर काठमाडौँका डीएसपी सिद्धिविक्रम शाहले जानकारी दिनुभयो। चुनावका बेला बाबुको प्रतिस्पर्धी रेणु दाहाललाई फेसबुक मार्फत गाली गलौज गरेपछि प्रहरीले नीरवलाई हिजो काठमाडौँको पुतली सड़कबाट पक्राउ गरेको थियो।
प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानी बढ़ाउन सरकारले पहल गरिरहेको बताउनु भएको छ। राष्ट्रिय व्यवसायी पहलले आज काठमाडौँमा गरेको जिम्मेवार व्यावसायिक सम्मेलनको उद्घाटन गर्दै वहाँले राजनीतिसँगै देशको अर्थतन्त्र पनि उत्साहजनक हुँदै गएकाले कुल गृहस्थ उत्पादन बढ़ाउने, रोजगारी सृजना गर्ने, लगानी बढ़ाउने सरकारको प्राथमिकतामा रहेको बताउनुभयो। जिम्मेवार व्यवसायीले सामाजिक समस्याप्रति जिम्मेवार भई गरीबी निवारण, द्वन्द व्यवस्थापन, आर्थिक असमानता निराकरण, वातावरणीय असन्तुलन जस्ता मुद्दा पनि सम्बोधन गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। व्यावसायिक जिम्मेदारीको भूमिका निर्वाह गरी सभ्य समाज निर्माणमा व्यवसायले अपनाउनु पर्ने उपायबारे सम्मेलनमा छलफल हुनेछ। सम्मेलन भोलि सकिनेछ। सीधाकुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्टहरूसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
घर इटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुशीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौ। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भासिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौ। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौ। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौ।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल सेयर कारोबार गर्न आस्बा आस्बा भन्छन् सबैले, यो आस्बा भनेको के हो?
आस्बा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक कमाउन्ड, अर्थात् ग्राहकले सेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर सेयर दरखास्त दिने व्यवस्था हो। आस्बाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट सेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नै, नेपालभर शाखा सञ्जाल भएको नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्बा प्रणालीमा आबद्ध हुने। आस्बा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
तपाई अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले विभिन्न नदीमा बाढ़ी आउने खतरा भएकाले सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाको आग्रह, राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डाक्टर स्वर्णिम वागले नियुक्त लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग। चिकित्सा शिक्षा सुधारको माग गर्दै डाक्टर गोविन्द केसीले 11 पटकको आमरण अनसन थालेको 11 दिन भइसकेको छ, तर सरकारले माग पूरा गर्न सकेको छैन। मेडिकल कलेजमा लगानी गरेका सांसद र राजनीतिज्ञको आफ्नै स्वार्थका कारण डाक्टर केसीले उठाएका माग पूरा गर्न आलटाल भइरहेको हो। अर्जुन पोखरेलको रिपोर्ट।
ऐन बन्छ जनतामुखी र विद्यार्थीमुखी, तब मात्रै म अनसन ब्रेक गर्छु। हेर्नुहोस्, मल्टी अर्गन फेलियर भएर भए अथवा मरिहाले भनेदेखि पनि एकजनाको ज्यान भन्दा नि 3 करोड़ नेपालीको स्वास्थ्य महत्वपूर्ण छ कि।
कसैको लहरमा र चर्चामा आउन नभई 3 करोड़ नेपालीको स्वास्थ्यको लागि भन्दै डाक्टर गोविन्द केसी शिक्षण अस्पतालमा 11 दिनदेखि 11 आमरण अनसनमा बसिरहनु भएको छ। 11 दिनसम्म शरीरमा पानी समेत नपर्दा सुकिसकेको ज्यान, हातैभरि सिरिन्जका लहरा, झुस्स परेको दारी अनि मुखमा अक्सिजनको पाइप लगाएका डाक्टर केसी आफ्नो मागमा अडिग हुनुहुन्छ। स्वास्थ्य दिनदिनै कमजोर हुँदैछ, तर मेडिकल शिक्षामा लगानी गरेर फाइदा कमाइरहेका केही मेडिकल माफिया र दलहरूका दबावका कारण डाक्टर केसीका माग पूरा हुने छाड देखिएको छैन। डाक्टर केसीले भने झैं माथेमा आयोगको प्रतिवेदन समेटेर चिकित्सा शिक्षा ऐन पारित भयो भने मेडिकल शिक्षामा मनपरी गर्न नपाइने र शहरमुखी स्वास्थ्य शिक्षालाई गाउँसम्म लैजानुपर्ने डरले सांसदहरूले संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयकमा नाफामुखी बुँदा राखेर पारित बनाउने चलखेलमा लागेका छन्। 12 दफाका 24 बुँदामा संशोधन माग गर्दै माथेमा आयोगले दिएको प्रतिवेदनमा भएका बुँदा समेटेर ऐन ल्याउनुपर्ने डाक्टर केसीको मुख्य माग हो। एक त विधेयकमा माथेमा आयोगका सबै कुरा समेटिएका छैनन्। समावेश भएका केही सुधारका बुँदा पनि हटाउनको लागि 53 जना सांसदले 27 वटा संशोधन दर्ता गराएका छन्, जसमा 35 जना सांसद त एमालेका छन्। सांसदहरूले मेडिकल शिक्षालाई चरम नाफामुखी व्यवसाय बनाउन खोजेकोले विधेयक पारित नभएको बताउनुहुन्छ तत्कालीन माथेमा कार्यदलका संयोजक तथा शिक्षाविद डाक्टर केदार भक्त माथेमा।
सरकार राज्य त मुखदर्शक भएर बस्दाखेरि के भयो भन्दै त्यसले विकृति सिर्जना गर्यो। विकृति कसरी भयो भन्दै तपाईँको त्यो मेडिकल एजुकेसन त तपाईँको धेरै व्यापारीकरण भयो, त्यसमा उहाँहरूलाई क्वालिटी भन्दा पनि के भने संख्याको बढी लोभ भयो, जति संख्या भयो उति उहाँहरूलाई फाइदा भयो। राज्य चाहिँ कुनामा बसेर, सडकको कुनामा बसेर दर्शक मात्र हेर्ने होइन, लिड गरेर लग्नु पर्यो। अब
कुन अवस्थामा मेडिकल कलेजलाई सम्बन्धन दिने भन्ने बुँदामा निकै लचक व्यवस्था राख्न सांसदहरूको लबिङ छ। एमबीबीएसको शुल्क 35 लाख भन्दा धेरै हुनुपर्ने, 10 वर्षसम्म काठमाडौँ उपत्यकामा मेडिकल कलेज खोल्न नपाइने बुँदा हटाउनुपर्ने लगायतका संशोधन सांसदहरूको छ। यस्तै विधेयकको दफा 13 संशोधन गरेर नयाँको हकमा एउटा विश्वविद्यालयले 5 भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नसक्ने व्यवस्था गर्नुपर्ने डाक्टर केसीको मागमा पनि सांसदहरूको आपत्ति छ, किनकि सबैजसो राजनीतिक दलका केही सांसदहरू स्वयं मेडिकल कलेज सञ्चालक र सञ्चालकका आफन्त छन्। डाक्टर केसीले भने जसरी ऐन आएमा सानो रोग लाग्दा पनि घरखेत बेचेर उपचार गराउनु पर्ने र गरीबका छोराछोरी डाक्टरी पढ्न नपाउने बाध्यताको अन्त्य हुन सक्छ, तर देशमा सस्तो र सुलभ स्वास्थ्य सेवा आएमा आफ्ना संस्था डुब्ने चिन्ता मेडिकल कलेज चलाइरहेका नेताहरूलाई समेत छ। सांसदहरू नागरिकमुखी नभई माफियामुखी भएकोले समस्या बल्झिएको बताउनुहुन्छ डाक्टर केसी।
उपलब्धि नभएको होइन, उपलब्धि छ, तर यसलाई बार बार सेक्रिफाइस गर्नु पर्यो होइन। यहाँ चाहिँ के छ भनेदेखि राजनीतिमा भ्रष्टाचार, गैर जिम्मेवारपन, अपराध, माफिया तन्त्र चाहिँ संस्थागत भएर बस्यो। अराजकताको सिर्जना गर्ने, लुट्ने, बस त्यो भएकोहरू केही पनि छैन, त्यस्तो खालको संस्कार डेभलप भयो।
केही नेताहरूले मेडिकल शिक्षालाई आफ्नो स्वार्थ अनुसार प्रयोग गर्न खोज्दा एकातिर नागरिकले सर्वसुलभ स्वास्थ्य शिक्षा पाएका छैनन् भने डाक्टर केसीले पनि ज्यानको बाजी लगाएर 11 पल्ट आमरण अनसनमा बसिरहनु परेको छ। वार्ता मार्फत समस्या समाधान गर्छु भनेर लागेको सरकार पनि गम्भीर बन्न सकेको छैन।
भूकम्प प्रभावित जिल्लामा पुननिर्माण कार्यको स्थलगत अनुगमन गर्नुपर्नेमा सांसदले जोड़ दिएका छन्। संसदको सुशासन तथा अनुगमन समितिको आजको बैठकमा सांसदले भूकम्प गएको 28 महिना भइसक्दा पनि भूकम्प पीड़ित टहरामै बस्न बाध्य भएकोतर्फ सम्बन्धित निकायको ध्यान नगएको भन्दै सरकारको ध्यान आकर्षण गराएका हुन्। पूर्व प्रधानमन्त्री झलनाथ खनालले पुननिर्माणमा अहिलेसम्म भएका कामको अवलोकन गर्नुपर्ने बताउनुभयो। यस्तै सांसद हरिबोल राईले ओखलडुङ्गामा खटिएका 50% प्राविधिकीय अन्त जागिर खान गएकाले पीड़ितले तेस्रो किस्ता पाउन नसकेको बताउनुभयो। सरकारले निर्व्याजी र 2% ब्याजमा पीड़ितलाई ऋण दिने घोषणा गरे पनि कार्यान्वयन नहुँदा पीड़ितलाई झन पीड़ा थपिएको सांसदको गुनासो छ।
यसैबीच शिलान्यास भएको 19 महिना बितिसक्दा पनि रानी पोखरी निर्माणको काम ओझेलमै छ। राष्ट्रपति विद्यादेवी भण्डारीले 72 साल माघ 2 गते रानी पोखरीको शिलान्यास गर्नुभएको थियो। रानी पोखरी काठमाण्डु महानगर र रानी पोखरी बीचको बाल गोपालेश्वर मन्दिर पुरातत्व विभागले जिम्मा लिएका छन्। जिम्मेवारी अनुसार काम नहुँदा रानी पोखरी र बाल गोपालेश्वर मन्दिरको काम अलपत्र अवस्थामा छ। मदन पौड्यालको रिपोर्ट।
काठमाडौँको केन्द्रमै रहेको रानी पोखरीको अवस्था जीर्ण देख्दा जो कसैको मन कटक्क दुख्छ। देशका विभिन्न ठाउँबाट काठमाडौँ आउने जानेहरू रत्न पार्क नजिकै रहेको रानी पोखरीको बिजोग देखेपछि निराश हुन्छन्। रौतहट विश्रामपुरका राम एकवाल पटेल।
एकदमै भत्केको, तित्र भित्र भएको देखियो। पहिला यस्तो थिएन, पहिला त एकदमै रमाइलो सजाएको सूर्य भगवानको मन्दिर बीचमा देखिन्थ्यो, अहिले त केही पनि छैन।
पोखरीको डिल वरिपरि आधा कम्मर ढाक्ने झारपात फैलिएको छ। बेला बेला परेको पानी जम्मा भएर जताततै हरियो लेउ देखिन्छ। पोखरीमा भएका माछा अन्तै सारियो, जीर्ण भग्नावशेषमा काग र कुकुर रमाइरहेका छन्। 17 शताब्दीमा तत्कालीन राजा प्रताप मल्लले बनाएको रानी पोखरी 2072 सालको भूकम्पले क्षतिग्रस्त भएको थियो। तिहारको भाइटिका र छठमा रानी पोखरीमा मेला लाग्ने गर्छ। दाजुभाइ दिदीबहिनी नहुनेले बाल गोपालेश्वर महादेवको मन्दिरमा पूजा गरी टीका लगाउने चलन छ। रानी पोखरी पुनर्निर्माणमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग र महानगरको चासो नपर्दा गएका 2 वर्षमा भाइटिका र छठको उत्साहले छोएन। पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल।
त्यो राष्ट्रपतिज्यूबाट शिलान्यास भएको पक्कै हो, राष्ट्रिय पुननिर्माण प्राधिकरणले काम सुरु गरेको पनि पक्कै हो, व्यवधानहरू आएर रोक्नु परेको कुरा पनि त यहाँहरूको सामु यथार्थ छ। त्यसैले तत्तत् सम्बन्धी काम गर्नुपर्ने निकायहरूले तत्तत् सम्बन्धी तोकिएको काम नगर्दा यो अवस्था आएको। अब भन्ने मन्दिर मापदण्ड विपरीत बन्दैन र उसले चाँडोभन्दा चाँडो बनाएर दिन्छु भनेको हुनाले हामी उहाँलाई घचघचाउन छोड्दै
पोखरीलाई पुरातात्विक महत्वको पर्यटकीय पार्कका रूपमा विकास गर्न महानगरपालिकाले झिलिमिली बनाउने, वाटर फाउन्डेशन चलाउने, बगैंचा बनाउने लगायतका योजना बनाएको छ। काठमाडौँ महानगरले रानी पोखरी पुननिर्माण तथा सौन्दर्यकरण कार्यक्रमका लागि ठेक्का दिएको थियो। झण्डै 5,29,00,000 रूपियाँमा ठेक्का दिएर कण्डेल निर्माण सेवाले काम शुरू गरेको हो, तर अहिले बोर्ड समेत झाडीले छेकिसकेको छ। यसपालिको तिहार र छठसम्म पनि पुननिर्माण सकिँदैन भन्नुहुन्छ महानगरपालिकाका सहप्रवक्ता नमराज ढकाल।
पोखरी मात्रै ओपनिङ गरेर भएन, त्यहाँ अरू ब्युटिफिकेसनका कुराहरू छन्, त्यहाँ अब इलेक्ट्रिफिकेसन, फाउन्टेन र अरू ग्रिनरीका पाटोहरू पनि छ। यी सबै सम्पन्न गर्न केही समय लाग्ने भएको हुनाले यो छठमै, यो तिहारमै चाहिँ यस्तो सबै कामहरू सम्पन्न हुन सक्ने अवस्थाहरू चाहिँ अलिक देखिँदैन।
रानी पोखरीका माछा बालाजु र कमल पोखरी सरे, भएको पानी र हिलो फालियो, तर अरू काम अलपत्रै छ। राष्ट्रपतिले शिलान्यास गरेकाले तारन तार छिट्टै काम सक्न निर्देशन दिने काम भइरहेको छ, तर काममा ढिलासुस्ती हुँदा रानी पोखरीको पुननिर्माण कहिले सकिन्छ यसै भन्न सकिने अवस्था छैन।
धाकुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
नेशनल कलेज अफ इन्जिनियरिङ, सातो बाटो ताल्चीखेल, ललितपुर।
17 वर्षदेखि इन्जिनियरिङ शिक्षामा समर्पित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दक्ष तथा अनुभवी प्राध्यापकद्वारा पढाइने नेशनल कलेज अफ इन्जिनियरिङ।
हाम्रा कोर्सहरू
ब्याचलर इन सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ तथा इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ।
थप जानकारीका लागि नेशनल कलेज अफ इन्जिनियरिङ, सातो बाटो ताल्चीखेल, ललितपुर।
फोन 01-5151-387,
51-51-387। वेबसाइट www.nce.edu
NCE, quality for excellence. ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42-38-545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर।
सिप सिकौ, आय आर्जन गरौ।
सिटी भिटीबाट सम्बन्धन प्राप्त यस क्रिस्टल ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरमा 3 महिने बेसिक, एडभान्स, डिप्लोमा तथा स्पेशल कोर्स विशेष छुटका साथ सञ्चालन हुन गइरहेकाले समयमै आफ्नो नाम दर्ता गराउनुहोला।
स्पेशल अफर, उत्कृष्ट विद्यार्थीलाई कामको अवसर,
डिप्लोमा सिक्नेलाई बेसिक कोर्स निशुल्क,
चाड पर्वको अवसरमा सेवाहरूमा विशेष छुट।
सम्पर्क
क्रिस्टल ब्युटी होम एन्ड ट्रेनिङ सेन्टर, नक्खुचा, ललितपुर।
फोन नम्बर 01-55-41-069, 98-57-021-051।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर, कोरियन भाषा परीक्षा उत्तीर्णहरूको रोजगार आवेदन र स्वास्थ्य परीक्षण कार्तिक दोस्रो हप्ता हुने भएको छ। तिहार र छठ पर्व लगत्तै स्वास्थ्य परीक्षण र रोजगार आवेदन भराइने ईपीएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले बताउनुभयो।
दाङको तुलसीपुरमा स्थानीय तहको चुनावको मतदानका बेला हानिएको बम पक्रिएर फाल्ने प्रहरी सहायक निरीक्षक दुर्गा बहादुर राणालाई 51,000 रूपियाँ सहित सम्मान गरिएको छ। स्थानीय तह चुनावको क्रममा दाङको तुलसीपुर उपमहानगरपालिकाको प्रतापुर अम्बास आवासीय विद्यालयको मतदान केन्द्रमा खटिएका राणाले बम फालेर मानवीय तथा भौतिक क्षति हुन नदिएको भन्दै पूर्व नेपाल प्रहरी परिवार मञ्च बेलायतले उहाँलाई सम्मान गरेको हो।
डडेलधुराको अमरगढ़ी नगरपालिकामा बालबालिकामा कुपोषण हटाउन स्थानीय तहले बजेट छुट्याउने भएको छ। स्थानीय स्तरबाट योजना बनाई पाँच वर्षभित्र अमरगढ़ी नगरपालिकालाई कुपोषण मुक्त नगर बनाउन जनप्रतिनिधि तथा सरकारवालाले प्रतिबद्धता समेत जनाएका छन्। नेपालमा झण्डै 35% बालबालिका कुपोषित रहेकामा डडेलधुरामा मात्रै 7% छन्।
सल्यानको दारमा गाउँपालिकाको जनज्योति उच्च माविका विद्यार्थीले शैक्षिक सत्र आधा बितिसक्दा समेत पाठ्य पुस्तक उपलब्ध नगराएको भन्दै विद्यालयमा तालाबन्दी गरेका छन्। विद्यार्थीले तालाबन्दी गरेपछि विद्यालय को पढ़ाई प्रभावित भएको छ। विद्यालय प्रशासनले आफ्ना माग सुनवाई नगरेको भन्दै विद्यालयमा ताला लगाएको विद्यार्थी दल बहादुर दाहालले जानकारी दिनुभयो।
रसुवागढ़ी नाकाबाट एक वर्षमा 2 अर्ब भन्दा धेरैको सामग्री आयात भएको छ। फलफूल, मसला, तरकारी, खाद्यान्न, तेल, बिउ लगायत सामान नेपाल भित्रिएको हो। प्लान्ट क्वारेन्टाइन पोस्ट टिमुरेका अनुसार आर्थिक वर्ष 2073-74 40,295 मेट्रिक टन सामान आयात भएको र 2,05,12,27,000 रूपियाँ चिनिया बजारमा गएको छ।
सुदूरपश्चिमको प्रसिद्ध बढीमालिका तीर्थयात्रा आज शुरू भएको छ। बाजुराको बढीमालिका मन्दिरमा जनै पूर्णिमाको अघिल्लो दिन मुख्य पूजा हुने गर्दछ। तर यो वर्ष चन्द्रग्रहण परेका कारण पूजा पछि सरेको हो। पूजा चतुर्दशीको दिन हुने भएकाले तीर्थालुहरू आज सदरमुकामबाट हिँडेका हुन्। बढीमालिकामा आउँदो आइतबार मूल पूजा गर्न मेला लाग्नेछ।
मेरो पनि भन्नु छ।
रेणु दाहाललाई गाली गर्ने निरव 25,000 धरोटीमा रिहा भन्ने खबर उज्यालो अनलाइनमा पढेर ट्विटरमा प्रदीप खड्काले लेख्नु भएको छ। सानै गल्ती गरे पनि सर्वसाधारणले वर्षौंसम्म बिना अपराध यातनासहित जेल बस्नुपर्छ। नेताका छोरा आफन्त जस्तोसुकै अपराध गरे पनि धरोटीको नाममा छुट्छन्। हाम्रो देशमा न्याय पनि पहुँचवालाले मात्रै पाउने भए।
एसपी मीरा चौधरीको सरुवाले पूर्व गृहमन्त्री ससंकित, सरुवा रोक्न गृहमन्त्री र आईजीपीलाई दबाव शीर्षकको खबर उज्यालोमा पढेपछि फेसबुकमा कृष्ण अधिकारी लेख्नुहुन्छ, गृहमन्त्री भएपछि सरुवा बढुवामा राजनैतिक हस्तक्षेप हुन नदिने सार्वजनिक वक्तव्य दिएका जनार्दन शर्मा राजनीतिक दबावमा पर्नुहुन्छ वा हुन्न, त्यो भने हेर्न बाँकी छ।
यसै विषयमा फेसबुकमा हरिश विष्ट प्रश्न गर्नुहुन्छ, प्रहरीको नियम र कानून कसैको सम्पत्ति होइन, मन लागेको बेला कार्यान्वयन गर्ने र मन नलागे नगर्ने।
6 महिनाको तलब खाएर एउटा साथी टाढिए, घर पठाउन लागेको पैसा लिएर अर्का साथी नेपाल पुगेछन् शीर्षकको खबर पढेर फेसबुकमा स्टिफनस राईको सुझाव छ, विदेश जस्तो ठाउँमा सजिलै कसैलाई विश्वास गर्नु हुँदैन, विदेशमा नेपाली नागरिक सबैभन्दा बढी नेपालीबाटै हेपिनुपर्छ।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सुजाता खत्री र विष्णु विश्वकर्मा। अब विदेशको खबर। भ्रूणको डीएनएमा गरिने सामान्य परिवर्तनबाट वंशाणुगत रूपमा लाग्ने रोगबाट जोगिन सकिने वैज्ञानिकले बताएका छन्। वैज्ञानिकले पहिलो पटक एक भ्रूणको डीएनएमा रहेको मुटु सम्बन्धी रोगको वंशाणुगत अवगुण हटाएका छन्। अमेरिका तथा दक्षिण कोरियाका वैज्ञानिकको समूहले गम्भीर खालको मुटु सम्बन्धी रोग लाग्न सक्ने अवगुण सहितको डीएनएको अंश परिवर्तन गरेका हुन्। यसबाट वंशाणुगत रूपमा हुने गरेका 10,000 भन्दा बढी समस्या वा रोगबाट छुटकारा पाउन सकिने वैज्ञानिकको दावी छ। अमेरिकाको ओरिगन हेल्थ एण्ड साइन्स युनिभर्सिटी तथा साल्क इन्स्टिच्युट र दक्षिण कोरियाको इन्स्टिच्युट फर बेसिक साइन्सका वैज्ञानिकको समूहले गरेको अनुसन्धानको प्रतिवेदन नेचर जर्नलमा प्रकाशित भएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। श्रीलंकासँगको दोस्रो टेस्ट क्रिकेटमा भारतले राम्रो शुरूआत गरेको छ। श्रीलंकाको कोलम्बोमा टस जितेर ब्याटिङ थालेको भारतले पहिलो दिनको खेल सकिता 3 विकेट गुमाएर 334 रन बनाएको छ। भारतका चेतेश्वर पुजारा 128 र अजिंक्य रहाने 103 रनमा नट आउट छन्। उसका लोकेश राहुल 57, शिखर धवन 35 र विराट कोहली 13 रनमा आउट भए। श्रीलंकाका रंगना हेरात र दिलरुवान परेराले एक एक विकेट लिएका छन्। तीन टेस्टको श्रृंखलामा भारत 1-0 अघि छ। यो खेल जिते भारतले श्रृंखला एक खेल अघि नै जित्नेछ।
र स्पेनिस लालिगाले बार्सिलोनाबाट पेरिस सेन्ट जर्मन पीएसजी जाने तयारीमा रहेका नेमारको 22 करोड़ 20 लाख युरोको प्रस्ताव अस्वीकार गरेको छ। नेमारले बार्सिलोना छाड्ने लगभग पक्का भइसकेपछि लालिगाका अधिकारीले पीएसजीले आर्थिक पारदर्शिता नदेखाएको भन्दै प्रस्ताव अस्वीकार गरेका हुन्। नेमारको ट्रान्सफरमा पीएसजी र बार्सिलोना क्लबबीच आर्थिक पारदर्शिता नभएको भन्दै लालिगाले प्रस्ताव अस्वीकार गरेको बीबीसीले जनाएको छ। नेमारले आउँदो शनिबार पीएसजीबाट एमिएन्स विरूद्धको खेल खेल्ने भए पनि खेल्ने नखेल्ने अनिश्चित बनेको छ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
विभिन्न नदीमा बाढ़ी आउने खतरा भएकाले सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान शाखाको आग्रह। मुगली नारायणघाट सड़कमा खसेको पहिरो अझै हटाउन सकिएन।
डाक्टर केसीका मागबारे आज पनि सरकार र डाक्टर केसीका प्रतिनिधिबीच वार्ता भएन। मेडिकल शिक्षामा भइरहेको निजीकरणमा सरकार चुप लागेर बस्न नहुने विज्ञको भनाई।
शिलान्यास भएको 19 महिना बितिसक्दा पनि रानी पोखरी पुनर्निर्माणको काम अलपत्रै। यसपालिको तिहार र छठमा पनि काम नसकिने।
भ्रूणको डीएनएमा सामान्य परिवर्तन गरेर वंशाणुगत रोगबाट जोगिन सकिने वैज्ञानिकको भनाई। वंशाणुगत कारणले हुने 10,000 भन्दा बढी समस्या समाधान हुने दावी।
र श्रीलंकासँगको दोस्रो टेस्ट क्रिकेटमा भारतको गतिलो शुरूआत।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथीहरू संघर्ष विष्ट र सुरेश महर्जनसँगै रूबिना श्रेष्ठ र सुनिता पहरी विदा हुन्छौ। नमस्कार।